यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 13 राजनैतिक दलको निवेदन। नेपाली कांग्रेसद्वारा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सहितका नेताहरूको संलग्नतामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा। चालू आर्थिक वर्षको चार महिनामा नेपालबाट हुने निर्यात 77% वृद्धि भएको भन्सार विभागको तथ्याङ्क। र इजरायलले युद्धविरामको 44 दिनमा 500 पटकसम्म युद्धविराम उल्लंघन गरेको गाजाको आरोप।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आगामी माघ 11 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि 13 राजनैतिक दलले निवेदन पेश गरेका छन्। राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मंगसिर 1 गतेदेखि आजसम्म निवेदन पेश गर्ने कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ। यसै गरी आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म 56 राजनैतिक दलले निवेदन पेश गरेका निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। आयोगको स्वीकृत कार्यक्रम अनुसार यही मंगसिर 1 गतेदेखि शुरू भएको निवेदन दिने क्रम 10 गतेसम्म रहनेछ। नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले आज निर्वाचन आयोगमा राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका लागि निवेदन पेश गराउनु भएको हो। हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने निर्णय गरेको थियो। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई तथा पूर्व मन्त्रीहरू राम कार्की, जनार्दन शर्मा, सुदन किराँती र पूर्व सांसद सन्तोष परियार लगायतले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्नुभएको छ। काठमाडौँमा आज एक कार्यक्रमबीच डाक्टर बाबुराम भट्टराईले पार्टीको औपचारिक घोषणा गर्नुभएको हो। डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियार बीचको एकतापछि प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको हो। पार्टी एकता घोषणा कार्यक्रममा नेता जनार्दन शर्माले घोषणा पत्र प्रस्तुत गर्दै विगतका विभिन्न आन्दोलन र पछिल्लो जेएनजी विद्रोहको बलिदानी खेर जान नदिने राजनैतिक पहल अनिवार्य बनेकाले प्रगतिशील लोकतान्त्रिक पार्टी गठन भएको बताउनुभयो। प्रगतिशील लोकतान्त्रिक पार्टीमा 151 जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ। डाक्टर बाबुराम भट्टराई पार्टीको अभिभावकीय भूमिकामा रहने बताइएको छ। पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ़ने नेताहरूले बताएका छन्। म्याग्दीको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा बन्द भएको छ। अस्पतालको तथ्याङ्क अनुसार वार्षिक 120 देखि 150 गर्भवतीले शल्यक्रिया मार्फत गरिने प्रसूति सेवा लिँदै आएका छन्। त्यसबाट म्याग्दी, मुस्ताङसहित पर्वतको जलजला, बागलुङको ताराखोलाका सेवाग्राही समस्यामा परेका छन्। जिल्लाको एकमात्र अस्पतालमा कार्यरत चिकित्सकले कार्तिकमा राजीनामा दिएर गएपछि अब प्रसूति सेवा लिन बागलुङ र पोखरा जानुपर्ने बाध्यता छ। उदयपुरको जन्ते ढुङ्गा गाउँपालिका 1 र पौवासेरा 5 को बीचमा पर्ने बुवा खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भएको छ। जन्ते ढुङ्गा गाउँपालिकाका अध्यक्ष शालिग्राम बन्जाराका अनुसार गत वर्ष वैशाखदेखि पुल निर्माण थालिएको हो। सो पुल 2 वर्षभित्र निर्माण गर्ने सम्झौता भए पनि एक वर्ष अगाडि नै सम्पन्न भएको उहाँले बताउनुभयो। पुल निर्माण गर्न 17,58,00,000 खर्च भएको अध्यक्ष बन्जाराले बताउनुभयो। पुल निर्माण भएसँगै खोटाङको तल्लो क्षेत्रदेखि माथिल्लो क्षेत्र दिक्तेल, भोजपुर तथा खोटाङ आवत जावत गर्न सहज भएको छ। सरकारले बारा र पर्सामा करिब 90% हैजा विरूद्धको खोप लगाएको छ। दुई चरणमा सम्पन्न भएको बारामा 88.25% र पर्सामा 90% खोप लगाइएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार बारामा 3,22,926 र पर्सामा 5,89,354 जनालाई हैजा विरूद्धको खोप लगाइएको छ। किशोर किशोरीहरूलाई जीवन उपयोगी ज्ञान सिकाएर उनीहरूको भविष्य सुधार गर्ने उद्देश्यका साथ बझाङका 28 विद्यालयमा रूपान्तरण कक्षाहरू सञ्चालन भइरहेका छन्। 30 हप्ताको प्याकेज बनाएर अनौपचारिक कक्षाका रूपमा हप्ताको एक दिन सञ्चालन गरिएका यस्ता रूपान्तरण कक्षाहरूबाट किशोर किशोरीहरूको क्षमता विकास हुनुका साथै समाजमा व्याप्त कुरीति हटाउन मद्दत पुग्ने विश्वास गरिएको छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
बालबालिका किशोर किशोरीहरूलाई जीवन उपयोगी ज्ञान सिकाएर उनीहरूको भविष्य सुधार गर्न बझाङका 28 विद्यालयमा रूपान्तरण कक्षाहरू सञ्चालन भइरहेका छन्। अनौपचारिक कक्षाका रूपमा हप्ताको एक दिन 30 हप्ताको प्याकेज बनाएर सञ्चालन गरिएका यस्ता रूपान्तरण कक्षाहरूबाट किशोर किशोरीहरूको क्षमतामा विकास, उनीहरूको आनी बानीमा सुधार र समाजमा रहेका कुरूति कुसंस्कारहरू हटाउन उनीहरूले योगदान गरेको देखिएको छ। रूपान्तरण कक्षामा सहभागी भएकी सुनिकोट माध्यमिक विद्यालयकी विद्यार्थी सक्षमा बम्मको यस्तो भनाइरहेको छ।
पहिला अगाडि जाँदा लाज लाग्ने हुन्थ्यो, डर लाग्ने हुन्थ्यो, त्यो बानीको चाहिँ धेरै विकास भएको छ। दाइजो प्रथा, बाल विवाह अनि बहु विवाह गर्नु हुँदैन भन्ने सिक्किम।
रूपान्तरण कक्षामा सिकाइने ज्ञान गुण र विषय वस्तुका बारेमा जानकारी दिनुहुँदै मीना एडी,
बाल विवाह सम्बन्धी, हिंसा सम्बन्धी, छौपडी प्रथा, दाइजो प्रथा, आफ्नो जीवनमा के गर्दा राम्रो हुन्छ, के गर्दा नराम्रो हुन्छ भन्ने कुराहरू।
रूपान्तरण कक्षा बारे थप जानकारी दिनुहुँदै पिसुन संस्थाका कार्यक्रम संयोजक हर्क धामी,
बझाङ जिल्लामा युएनएपी सहयोगमा रूपान्तरण कक्षाहरू सञ्चालन भएका छन्। 6 केटाहरूको छ भने 22 केटीहरूको ग्रुप छ। बझाङ जिल्लामा 28 रूपान्तरण कक्षाहरू अगाडि बढिरहेका छन्। त्यसमा मैले कसरी जिउने, कसरी पढ्ने, लेख्ने, के स्वास्थ्य व्यवहारहरू अप्नाउने, प्रजनन स्वास्थ्यका कुराहरू, अन्तिममा आएर उद्यमशीलता सम्बन्धी के व्यवसाय गर्ने, कस्तो काम गर्ने, कहाँबाट आर्जन गर्ने, कसरी जीवन जिउने भन्ने सम्मको विषयवस्तुहरू समावेश भएको छ। त्यो नेपाल सरकारले बनाएको गाइड नै हो।
यस्ता जनचेतनामूलक काम र अन्य विकास निर्माणका कामहरूको निरन्तरता र दिगोपनका लागि स्थानीय सरकार र संघ संस्थाहरूको सहकार्य हुनुपर्ने जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
सूचना तथा संचार प्रविधि मन्त्री जगदीश खरेलले जेन्जी आन्दोलनले बनाएको सरकारले जेन्जी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने बताउनु भएको छ। आज कालिन्चोक 8 सुनखानीमा कालीनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले भदौ 23 र 24 गते भएको आन्दोलनको स्मरण गर्दै घाइते र मृतकको योगदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आगामी फागुन 21 गते निर्वाचनको तयारीमा सरकारले काम गरिरहेको बताउँदै उहाँले सबै दल र नागरिकलाई जिम्मेवारीपूर्वक निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो। मन्त्री खरेलले देशमा स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा पनि गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ़नुपर्ने बताउनुभयो। सीताराम विवाह पञ्चमी महामहोत्सवको चौथो दिन आज तिलक उत्सव सम्पन्न भएको छ। राम मन्दिरको प्रांगणमा तिलकोत्सव विधि सम्पन्न भएको हो। विवाह पञ्चमीको पाँचौं दिन भोलि जानकीको मटकोर विधि हुनेछ। मटकोर विधि गंगासागरमा पोखरीमा हुनेछ भने मंगलबार बिहान पञ्चमीको मुख्य दिन राम जानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम रहेको छ। बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाह पञ्चमी महामहोत्सव सम्पन्न हुनेछ। जनचेतनाको अभाव एवं लापरवाहीका कारण आगजनी हुँदा ठूलो क्षति हुने गरेकाले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगो बाल्दा र प्रज्वलनशील पदार्थ चलाउँदा सावधानी अपनाउन आग्रह गरेको छ। सामान्य सावधानी अपनाउँदा पनि भौतिक सम्पत्ति जोगाउन सकिने भन्दै प्राधिकरणले सबैलाई पूर्व सतर्कता अपनाउन आग्रह गरेको हो। प्राधिकरणका अनुसार हिजो देशभर 18 विपदका घटना भएका छन्। त्यसमा आगलागीका मात्र 15 घटना भएको जनाइएको छ। उदयपुर रौतहट 12, काठमाडौँ र कपिलवस्तुमा आगलागीका 2-2 घटना भएका छन्। बाँकेको जानकी गाउँपालिकामा 6 दशक पहिले सिंचाईका लागि निर्माण गरिएको ऐतिहासिक ईश्वरी ताल अहिले खेती मात्र होइन पर्यटन र जैविक विविधताको आकर्षणको केन्द्रको रूपमा विकसित हुन थालेको छ। करिब 40 कट्ठा क्षेत्रफलमा फैलिएको ताल अवलोकन गर्न पुग्नेहरूको संख्या पछिल्लो समय बढ्दै गएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
जानकी गाउँपालिकाको वडा नम्बर 5 स्थित पुरानो ईश्वरी ताल विक्रम सम्बत 2024 सिंचाईको उद्देश्यले निर्माण गरिएको हो। तालले आज पनि गाउँको कृषि जीवनलाई सम्हालिरहेको छ। समयसँगै यसको पहिचान बदलिँदै गएको छ। अब यो ताल केवल पानी संकलन केन्द्र मात्र होइन अवलोकनका लागि आउने संख्या बढ्दा पर्यटकीय गन्तव्य पनि बन्दै गएको छ। स्थानीय साबित राम यादव:
यहाँ हाम्रो विदेशी पर्यटक पनि आउँछन्। यति लामो छ यो तलाव, किसानको पनि पानी सिंचनको लागि धेरै उपयोग गर्छ। यो राम्रो सिता व्यवस्थित भइदियोस् भने देश विदेशको पर्यटन पनि आउन सक्छन्।
सिक्टा सिंचाई आयोजनाबाट आउने पानी यही तालमा जम्मा भई 1,20,00,000 लागतमा निर्माण भएको करिब 400 मिटर लामो कुलो मार्फत गाउँको चारै दिशाका खेतबारीमा पुग्दछ। यसले वर्षैभरि कृषि उत्पादनमा निरन्तरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। त्यसबाहेक पर्यटकको संख्या बढ्दै जाँदा स्थानीयको आर्थिक स्रोत पनि बढ्ने निश्चित छ। अर्का एक स्थानीय जाबिर मनिहार:
यो पानीको लागि धेरै जरुरी, बहुत पुरानो ताल हो। जे राम्रो भयो भने त उतादेखि घुम्न आउँछन् धेरै ठाउँबाट, फेरि हामीहरूलाई अरू बच्चाहरूलाई फाइदै हुन्छ, आउने बेलामा आर्थिक स्रोत पनि बढ्छ त्यसमा।
जानकी गाउँपालिकाको पहलमा अहिले संघीय सरकारबाट प्राप्त बजेटले ताल सौन्दर्यकरण र मरमत सम्भारको काम भइरहेको छ। ईश्वरी ताललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तालको संरक्षण र सम्वर्धनमा लागि परेको गाउँपालिकाले जनाएको छ। प्रवक्ता टीकानाथ यादव:
जानकी गाउँपालिकामा हामीले प्रयास गरिराखेका छौँ। संघीय सरकारको विनियोजित बजेटबाट चाहिँ यो तालमा मरम्मत गर्नुपर्ने गेटहरू र यो तालमा बस्ने एउटा ट्रस्ट टाइपको पिकनिक स्पोटहरू बनाउने ठेक्का भइसकेको छ। यो तालको चाहिँ संरक्षण सम्वर्धन हुन अति आवश्यक छ। पर्यटकहरूलाई भित्र्याउने हाम्रो प्रयास जारी छ।
मौसम अनुसार विभिन्न प्रजातिका चरा चुरुङ्गी पनि आउने हुँदा ईश्वरी ताल जैविक विविधताको सजीव आश्रय स्थलको रूपमा पनि परिचित हुँदै गएको छ, जहाँ पानी, प्रकृति, कृषि र जीवन एकै ठाउँमा भेटिन्छ। यस्तो अनुपम क्षेत्रको संरक्षण र सम्वर्धन गर्दै पर्यटकीय सम्भावनालाई उजागर गर्न सरकारवालाले भूमिका खेल्नु पर्दछ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
कास्कीको अन्नपूर्ण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण 2 आसपास केन्द्रबिन्दु भएर आज साँझ 5:19 जाँदा 4 रेक्टर स्केलको भूकम्प गएको हो। नेपाल प्रिमियर लीग एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा 8 भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रतियोगितामा सहभागी भई अनलाइन मार्फत बेटा कुलर लाइभ नामक वेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेका उनीहरूलाई बल्खुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा युद्धविरामको 44 दिनभित्र लगभग 500 पटक युद्धविराम उल्लंघन गरेको छ। युद्धविराम उल्लंघनका घटनामा सयौंको मृत्यु भएको गाजाको सरकारी मीडिया कार्यालयले जनाएको छ। अक्टोबर 10 युद्धविराम लागू भएदेखि बारम्बार युद्धविराम उल्लंघनबाट हुने मानवीय र सुरक्षा परिणामका लागि इजरायल पूर्ण रूपमा जिम्मेवार रहेको बताइएको छ। आक्रमणहरूमा लगभग 342 सर्वसाधारण मारिएका छन्, जसमा अधिकांश बाल बालिका, महिला र वृद्धवृद्धाहरू छन्। युद्धविराम सम्झौतामा उल्लेख गरिए विपरीत इजरायलले गाजामा अत्यन्त आवश्यक सहायता र चिकित्सा आपूर्तिको पूर्ण र स्वतन्त्र प्रवाहलाई भारी रूपमा प्रतिबन्ध गरिरहेको छ। इजरायली सेनाले हिजोबाट गाजामा हवाई आक्रमणको लहर शुरू गरेको छ, जसमा बाल बालिका सहित कम्तीमा 24 प्यालेस्टाइनीको मृत्यु भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गाजाको तथाकथित पहेँलो रेखाभित्र इजरायली क्षेत्रमा हमास लडाकुले इजरायली सैनिकहरूलाई आक्रमण गरेपछि यी पछिल्ला आक्रमणहरू शुरू गरेको बताएको छ। यसैबीच हमासले इजरायलले फिर्ता गरेको 330 शब मध्ये 90 जनाको मात्र पहिचान हुन सकेको जनाएको छ। भियतनाममा निरन्तरको भारी वर्षा र पहिरोका कारण गत एक हप्तामा कम्तीमा 90 जनाले ज्यान गुमाएको अधिकारीहरूले बताएका छन्। अक्टोबरको अन्त्यदेखि दक्षिण मध्य भियतनाममा निरन्तर वर्षाको ठूलो प्रभाव पर्दा करोड़ डलर बराबरको आर्थिक क्षति भएको छ। तटीय शहर ना ट्राङका विस्तृत क्षेत्र डुबानमा परे भने प्रख्यात पर्यटन केन्द्र डाक लाक वरिपरिका उच्च भूभागमा घातक भूस्खलन भएको छ। नोभेम्बर 16 दर्ता भएका मृतक मध्ये 60 भन्दा धेरै डाक लाक प्रान्तमै रहेका छन्। त्यहाँ 10,000 घर डुबानमा परेको वातावरण मन्त्रालयले जनाएको छ। धेरै नागरिक अझै छत र पहाड़ी सड़कहरूमा फँसिरहेका छन्। सरकारले बाढ़ी पीड़ित समुदायहरूमा राहत पुर्याउन हेलिकप्टर परिचालन गरेको छ। त्यहाँको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यस वर्ष जनवरीदेखि अक्टोबरसम्मको अवधिमा प्राकृतिक प्रकोपले मात्रै 279 जनाको ज्यान लिएको र 2 अर्ब डलर भन्दा बढ़ीको क्षति भएको छ। दक्षिण पूर्वी एसियाली मुलुकमा सामान्यतया जूनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्छ, तर वैज्ञानिकहरू मानव सिर्जित जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटना बारम्बार र विनाशकारी बन्दै गएको चेतावनी दिइरहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 4 महिनाको अवधिमा नेपालबाट हुने निर्यात 77% बढ़ेको छ। भन्सार विभागले सार्वजनिक गरेको 4 महिनाको तथ्याङ्कमा निर्यातमा वृद्धि भएको देखिएको हो। साउनदेखि कार्तिकसम्म नेपालले 93,49,57,76,000 रूपियाँका माल वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात 52,67,10,000 रूपियाँ बराबरको रहेको थियो। यस अवधिमा 6,09,45,12,33,000 रूपियाँ बराबरका सामानहरू नेपालमा आयात भएका छन्। आयातमा भएको वृद्धिसँगै व्यापार घाटा समेत 11.99% बढ़ेको छ। यस अवधिमा नेपालले 7,02,94,70,00,000 कुल वैदेशिक व्यापार गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको भन्दा 24.18% बढ़ी हो। विगत 5 महिनादेखि केरुङ नाका बन्द भई आयात निर्यात ठप्प हुँदा नेपाली व्यवसायीहरू समस्यामा परेका छन्। 5 महिनादेखि केरुङ नाका बन्द हुँदा चाड पर्वका लागि ल्याएको लत्ता कपड़ा तथा अन्य सामग्री नाकामै अल्पत्र अवस्थामा रहेको छ। राष्ट्रिय व्यापार संघका पूर्व अध्यक्ष सरोज कुमार श्रेष्ठले चाड पर्वका लागि सामान ल्याएका झण्डै 200 कन्टेनर केरुङ नाकामै थन्किएको बताउनुभयो। वर्षाको कारण अरणीको राजमार्ग बन्द हुँदा रोकिएको तातो पानी नाका भने सञ्चालनमा आएको छ। संघका पूर्व अध्यक्ष श्रेष्ठ केरुङ र तातो पानी नाका राम्रोसँग सञ्चालन हुन नसक्दा केही व्यवसायीहरूले महँगो ढुवानी तिरेर मुस्ताङको कोरोला नाका हुँदै सामान आयात गर्नु परेको बताउनुभयो। यो साताको कारोबारको पहिलो दिन आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढ़ेको छ। यस दिन बजारको कारोबार पनि उच्च रकमले वृद्धि भएको छ। आइतबार शेयर बजारको कारोबार मापक नेप्से परिसूचक 39.92 अंकले बढ़ेर 2600 बिन्दुमा पुगेको छ। आइतबार 334 कम्पनीहरूका 1,33,81,926 किता शेयरहरू 6,28,67,33,000 रूपियाँमा किनबेच भएका छन्। उत्पादित अलैंचीले राम्रो मूल्य पाउन थालेपछि भोजपुरका किसान उत्साहित भएर अलैंची खेती विस्तारमा जुटेका छन्। यस वर्ष अलैंची प्रतिमन 40 किलोग्राम 98,000 सम्ममा कारोबार भइरहेको ट्याम्के मयुङ 5 सोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो। ट्याम्के मयुङ 5 सोलन्तीका करिब 80-90 घर किसानले व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका छन्। यस वर्ष अलैंचीको उत्पादन समेत वृद्धि भएको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजेश विष्टले बताउनुभयो। अलैंचीको मूल्य बढेसँगै किसानहरू खेती विस्तारमा जुटेको अध्यक्ष विष्टले बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघले नेपालमा अण्डाको मूल्य आइतबारबाट लागू हुने गरी उच्च वृद्धि गरेको छ। उच्च मूल्य वृद्धिसँगै अति ठूलो अण्डा प्रति क्रेट 30 वटाको 520 रूपियाँ, ठूलो अण्डा 505 रूपियाँ र मीडियम अण्डा 490 रूपियाँ प्रति क्रेट कायम भई कारोबार भएको छ। संघका अध्यक्ष विनोद पोखरेलले यसअघिको मूल्य भन्दा यसपटक अण्डाको मूल्य प्रति क्रेट 55 रूपियाँले बढ़ेको बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
भारतसँग 7 विकेटले पराजित भएसँगै नेपाल दृष्टिविहीन महिला टी20 विश्वकपको उपविजेता बनेको छ। आइतबार श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा भारत अपराजित रहँदै च्याम्पियन बन्यो। समूहको खेलमा पनि भारतले नेपाललाई हराएको थियो। 115 रनको लक्ष्य भारतले 11.4 ओभरमा 3 विकेट गुमाउँदै पूरा गरेको थियो। भारतको लागि B3 ब्याटर फुला सिनरले सर्वाधिक 44 रन बनाइन्। B1 ब्याटर करुणा केले 42 रनको योगदान गरिन्। नेपालको लागि दिलसरा धमालाले 2 तथा कान्ति योगी र प्रतिभा राईले समान 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 5 विकेट गुमाउँदै 114 रन बनाएको थियो। नेपालका लागि सरिता घिमिरेले सर्वाधिक 35 रन बनाएकी हुन्। विमला राईले 26 रनको योगदान गरिन्। 27 कार्तिकबाट शुरू भएको विश्वकपमा नेपाल र भारत सहित अस्ट्रेलिया, पाकिस्तान, घरेलु टोली श्रीलंका र अमेरिका सहभागी भएका थिए। मंगसिर 1 गतेदेखि शुरू भएको क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लीग NPL अन्तर्गत आइतबार कुनै पनि खेल भएनन्। कुल 32 मध्ये 8 खेल भइसकेका छन्। आइतबारको विश्रामपछिको दिन अर्थात सोमबारका लागि भने 2 खेल राखिएका छन्। पहिलो खेल जनकपुर बोल्स र विराटनगर किङ्स बीच हुनेछ भने दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली एक्स भेट्नेछन्। प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अभिजित छन्। दुई दुई खेल खेलेका यी टोली 4-4 अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। 3 खेलमा 1 जितसँगै 2 अंक बटुलेको काठमाडौँ गोर्खाज अंक तालिकाको तेस्रो स्थानमा छ। दुई दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोस र कर्णाली एक्सले 1-1 खेलमा जित दर्ता गर्दै क्रमशः चौथो, पाँचौं र छैठौं स्थानमा छन्। सातौं स्थानमा रहेको जनकपुर बोल्स एक मात्रै खेल खेलेको छ। जनकपुर अहिले अंकविहीन छ। अंक तालिकाको पुछारमा पोखरा एभेन्जर्स छ। पोखराले दुवै खेलमा हार बेहोरेको छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी र गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.3 डिग्री सेल्सियस न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 19.5 डिग्री सेल्सियस न्यूनतम 7.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.8 डिग्री सेल्सियस न्यूनतम 11.7 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 23.2 डिग्री सेल्सियस न्यूनतम 8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 25.6 डिग्री सेल्सियस न्यूनतम 10.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 13 राजनैतिक दलको निवेदन। नेपाली कांग्रेसद्वारा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई सहितका नेताहरूको संलग्नतामा प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा। चालू आर्थिक वर्षको 4 महिनामा नेपालबाट हुने निर्यात 77% वृद्धि भएको भन्सार विभागको तथ्याङ्क र इजरायलले युद्धविरामको 44 दिनमा 500 पटकसम्म युद्धविराम उल्लंघन गरेको गाजाको आरोप। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।